एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता माधवी कर्ण।
नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारी एन्टेना फाउन्डेसन नेपालको उत्पादन हो। नेपाल चौतारी अहिले ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालको सहकार्यमा देशैभरिका स्थानीय रेडियोहरू, एन्टेना फाउन्डेसन नेपालको वेबसाइट www.afn.org.np र एन्टेना फाउन्डेसन नेपालको फेसबुक पेज एन्टेना एफएनका साथै हाम्रो पात्रो मोबाइल एपबाट एकैसाथ प्रत्यक्ष प्रसारण भइरहेको छ। आजको नेपाल चौतारीलाई साङ्केतिक भाषामा उल्था गर्दै हुनुहुन्छ स्मृति योगीजीले। नेपाल चौतारीमा सधैँझै तपाईँ आज पनि सहभागी भई आफ्ना विचार, प्रतिक्रिया, जिज्ञासा तथा आजको अतिथिलाई तपाईँको प्रश्न सोध्न सक्नुहुन्छ। यसका लागि एनटिसी प्रयोगकर्ताले 16601 34567 र एनसेल प्रयोगकर्ताले 98015 75008 फोन गर्न सक्नुहुन्छ। साथै तपाईँ हाम्रो पात्रो र फेसबुक मार्फत हाम्रो कार्यक्रम हेर्दै सुन्दै गरिरहनु भएको छ भने तपाईँ आफ्ना विचार, प्रश्न तथा प्रतिक्रियाहरू त्यहीँ पनि कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। हामी तपाईँका प्रश्न जिज्ञासाहरू कार्यक्रममा समावेश गर्ने प्रयास गर्नेछौँ। अब लागौँ नेपाल चौतारीमा आज छलफलका लागि हामीले रोजेको विषय प्रसङ्गतर्फ र अतिथितर्फ। आजको नेपाल चौतारीमा हामीले छलफल गर्न रोजेको विषय हो लैङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि सांसदको भूमिका कस्तो छ, कस्तो हुनुपर्छ भन्ने बारेमा केन्द्रित भएर आजको नेपाल चौतारीमा हामी छलफल गर्नेछौँ। यसबारे छलफल गर्न कार्यक्रममा मसँग अतिथि हुनुहुन्छ प्रतिनिधि सभा सदस्य सांसद सुजिता साके। सुजिताजी, नेपाल चौतारीमा यहाँलाई स्वागत छ। हजुर, यहाँको आवाज सुनिएन। केमा व्यस्त हुनुहुन्छ आज भोलि?
हामीले हिजो एउटा भर्खरै एकदमै ठुलो कार्यक्रम सक्यौँ, राष्ट्रिय स्तरको हाम्रो अखिल नेपाल महिला सङ्घको कार्यकर्ता भेला, त्यो चाहिँ हिजो मात्रै सक्यौँ। त्यसमा व्यस्त थियौँ। अब सङ्गठनलाई सुदृढ गर्ने र व्यवस्थित गर्ने क्रममा अहिले हामी व्यस्त भएका छौँ।
हजुर, तपाईँ सांसद, तपाईँ चाहिँ पछिल्लो समयमा लैङ्गिक हिंसाको अवस्था कस्तो छ भन्ने बारेमा अपडेट हुनुहुन्छ त? तपाईँको विचारमा कस्तो देखिरहनु भएको छ पछिल्लो समयमा महिला र साथसाथै लैङ्गिक हिंसाको अवस्था?
लैङ्गिक हिंसाको अवस्थालाई अब विभिन्न आयामहरू छन् यसमा, होइन एउटा मात्रै आयामबाट विश्लेषण गरेर लैङ्गिक हिंसालाई हामीले सम्पूर्णमा हामीले भन्न सक्दैनौँ। त्यस कारणले गर्दाखेरि अब खास अब हामीले भन्दाखेरि चाहिँ जुन खालको अब यौन जन्ने अब अपराध जन्ने जुन खालको हिंसा छ, जघन्य अपराधको केसमा, अब यसमा जस हामीले अब केही केही केसहरू जुन चाहिँ एकदम जटिल रूपमा देखिएको छ त्यो वास्तवमा चिन्ताजनक अवस्था, केही केही चिन्ताजनक अवस्था पनि छ। तर हामीले एउटा चाहिँ हाम्रो हामीलाई के लाग्छ भने विगतको तुलनामा जुन सञ्चार माध्यमहरूको र एउटा जुन एक्सेसहरू बढेको छ, विभिन्न माध्यम सञ्जालहरू छन् हरेक ठाउँको, त्यो सञ्जालको कारणले गर्दाखेरि पनि घटनाहरू एकदमै छिटो आउने र त्यसले छुट्टै नै त्यसले चाहिँ अब एक प्रकारले सञ्चार प्रवाह गर्ने खालको कुराले गर्दा पनि यो देखि बढी मात्रामा आएको एउटा कुरा हुनसक्छ। अनि अरू चाहिँ अब विगतको तुलनामा त वास्तवमा भन्यो भने हिंसाको कुरालाई पहिला लुकिएको हुन्थ्यो, अहिले चाहिँ प्रत्यक्ष रूपमा छिटो त्यो प्रभाव हुन्छ, त्यो मात्रै फरक हो। हिजो पनि हिंसा थियो, आज पनि छ, हिजो त्योभन्दा अझै बढी होला, आज चाहिँ त्यसको स्वरूपहरू फरक होलान्, तर हिंसा त सधैँ थियो र अझ पनि छ, तर यसलाई न्यूनीकरण गर्दै लाने कुरामा हामीले सचेतनापूर्वक लाग्नुपर्छ भन्ने कुरा छ।
हजुर, नेपाल प्रहरीको चाहिँ डाटा हेर्ने हो भने तथ्याङ्कलाई विश्लेषण गर्दाखेरि घरेलु हिंसाको घटनाहरू सबैभन्दा बढी भएको र उजुरी भएको देखिन्छ, त्यसपछि बलात्कारको प्रयास, अनि बालिकाहरू कम उमेरका बालबालिकाहरूमा चाहिँ यौनजन्य चाहिँ दुर्व्यवहार भएको घटनाहरूको अत्याधिक उजुरी परेको देखिन्छ, साथसाथै बालविवाह, बहुविवाह, बोक्सीका आरोपका घटनाहरूको थुप्रै यस्ता खालका देखिन्छन्, होइन? अनि पछिल्लो समयमा हो तपाईँले भन्नुभएको कुरा चाहिँ उजुरी गर्ने क्रम बढ्यो, तर यी सब यी यति जुन देखिन्छ ती उजुरी भएका हुन्, यी बाहेक कति उजुरी नभएका इज्जत प्रतिष्ठाका नाममा लुकाइएका घटनाहरू पनि छन्, होइन? अब यस्ता घटनाहरूलाई कम गर्नलाई वा न्यायिक प्रक्रियामा ल्याउनलाई चाहिँ तपाईँहरूले के गर्दै हुनुहुन्छ?
यसमा त अहिले हामीले गर्ने भन्ने कुरा हामीले त एकदम व्यापक जागरण गर्ने र त्यो छिटोभन्दा छिटो न्याय दिलाउने प्रक्रियालाई हामीले कसरी सहजीकरण गर्ने त्यो नै मुख्य भूमिका हो हाम्रो। र खास गरी हाम्रो तीन तहको जुन सरकार छ, तीन तहको सरकारमा स्थानीय सरकार प्रत्यक्ष रूपमा जोडिने भनेको स्थानीय सरकार नै हो यसमा। त्यसले गर्दा स्थानीय सरकारमा जुन खालको एउटा संयन्त्रहरू छन्, न्यायिक समितिहरू छ, होइन, अब न्याय दिने एउटा सिस्टम पनि बनेको छ, त्यहाँबाट पनि धेरै कुराहरूमा सहजीकरण भइरहेको छ। त्यहाँ पनि मैले धेरै ठाउँहरूमा बुझ्दाखेरि त्यहाँ पनि अब यो खालको घटनाहरू उजुरीहरू पर्ने गरेको छ र त्यसलाई चाहिँ त्यहाँबाट सकिने त्यहीँबाट न्याय दिने कुरा गरिन्छ भने त्यहाँ नसकेकोलाई अदालत मार्फत अथवा सुरक्षा निकाय मार्फत अदालत जाने कुराहरू पनि त्यसलाई चाहिँ व्यवस्थित तरिकाले प्रक्रियामा हालेको छ। त्यस कारणले प्रत्यक्ष रूपमा सरिक हुने भनेको स्थानीय निकाय नै हो, स्थानीय तह नै हो, त्यो स्थानीय सरकारबाट नै त्यसलाई चाहिँ न्यूनीकरण गर्ने कुरामा प्रत्यक्ष हुन्छ भने हामीले नीतिहरूमा, त्यसको नीतिमा, कानुनमा, त्यसको कार्यविधिहरूमा के कस्तो समस्याहरू छन्, के कति जटिलताहरू छन् त्यो कुरालाई हामीले हेर्ने हो। त्यस कारणले हामीले अब यो चाहिँ विभिन्न क्षेत्रमा अब अहिले धेरैभन्दा धेरै महिलाहरू उपमेयर हुनुहुन्छ अथवा उपप्रमुखको भूमिकामा हुनुहुन्छ, प्रमुखहरू एकदमै कम मात्रै हुनुहुन्छ। त्यसले गर्दाखेरि हामीले भर्खरै पनि हामीले उहाँहरूको प्रमुखहरू, उपप्रमुखहरू जति हुनुहुन्छ महिलाहरू, उहाँहरूको बिचमा हामीले एउटा अन्तर्क्रिया छलफलहरू गऱ्यौँ र उहाँहरूको बिचमा काम गर्ने सवालमा भएका समस्याहरूलाई पनि हामीले विस्तृत रूपमा, गहन रूपमा उहाँहरूको छलफल अन्तर्क्रियाबाट हामीले जानकारी प्राप्त गऱ्यौँ र उहाँहरूको अनुसार अब हामीले केही केही कार्यविधि र कानुनहरूमा जुन खालको अधिकार त दिएको छ तर त्यो अधिकारमा खास गरी अब उपप्रमुखको हैसियतले अथवा अलिकति त्यसमा केही जटिलता र समस्याहरू देखिएका छन्। त्यस कारणले त्यसलाई अलिक सशक्त बनाउनुपर्छ, त्यसलाई केही परिमार्जन गर्नुपर्छ र अब यो चाहिँ पहिलो पटक यो हामी सङ्घीय प्र्याक्टिसमा छौँ, होइन, सङ्घीय अब सरकारको हिसाबले तीन तहको सरकारको प्र्याक्टिसमा छौँ, पहिलो पटक प्रदेश सरकार बनेको छ र स्थानीयलाई हामीले फेरि अब पहिलाको विगतको भन्दा फरक ढाँचामा हामी गएका छौँ। त्यस कारणले अबको यो ढाँचामा केही के समस्याहरू देखिएका छन् कानुन विधिहरूमा उहाँहरूको अनुसार त्यो कार्यविधिहरूलाई र अब कानुनहरू ऐनमा चाहिँ केही के संशोधन गर्नुपर्छ जसले गर्दाखेरि उहाँहरूले एक प्रकारले भन्यो भने सशक्त रूपमा काम गर्ने आधारहरू बन्न सक्छ, त्यसमा चाहिँ हामीले हेर्नुपर्छ भन्ने कुरा उहाँहरूले सुझावहरू दिनुभएको छ। त्यो चाहिँ एकदमै स्वागत योग्य कुराहरू उहाँहरूले भन्नुभएको छ। हामी त्यसलाई लिएर हामी एउटा राष्ट्रिय सम्भव भयो भने अब प्रादेशिक रूपमा पनि हामी त्यो खालको तयारीहरू गर्दैछौँ। हाम्रो सङ्गठनले खास गरी अखिल नेपाल महिला सङ्घको हाम्रो तयारी छ, योजनाहरू छन्, अब बिस्तारै हामी त्यसलाई मूर्त रूपमा हामी तलैसम्म प्रदेशहरूमा, त्यस पछाडि हामी जिल्लाहरूमा र यसरी चाहिँ हामी हाम्रो सङ्गठनको कामलाई व्यवस्थित गर्ने क्रममा यो खालको न्याय निरूपण गर्ने कुराहरू, न्याय दिने कुराहरू, महिला हिंसामा न्यूनीकरण गर्दै अन्त्य गर्ने कुराहरूमा पनि हाम्रो एकदमै प्राथमिक मुद्दाको रूपमा हामीले पाँचवटा प्राथमिक मुद्दाहरू तय गरेको छौँ सङ्गठनले। त्यो प्राथमिक मुद्दामध्ये अहिलेको जुन यौनजन्य हिंसा लगायतको घरेलु हिंसा लगायत एसिड काण्ड जस्ता, बोक्सी काण्ड जस्ता अनेकन हिंसाहरू छन् जो चाहिँ एक प्रकारले मानव जातिको कलङ्क पनि हो। यो कलङ्क र असभ्यतालाई हामीले कहिले पनि यसलाई चाहिँ पालिराख्नु हुँदैन। यो असभ्यता र कलङ्क मेटाउनको लागि हामी एकदमै तदारुकताका साथ हामी गाउँ गाउँसम्म यसलाई हाम्रो सन्देश फैलाउने गरी लाने हाम्रो योजना छ। त्यसमा पनि खास गरी अब सङ्गठन हाम्रो अहिले 2-3 वर्ष एकताको नाममा हामी बन्धक बन्यौँ, हाम्रो सङ्गठनहरू सबै ठप्पै बने। त्यस कारणले गर्दाखेरि हामी अब सङ्गठन एकदमै हामी स्फूर्तिका साथ, हामी 10 गुणा ऊर्जाका साथ हामी चाहिँ अहिले त्यो शक्ति हामी सङ्गठित र व्यवस्थित गर्न लागिरहेका छौँ। त्यसको मार्फतबाट हामी गर्छौँ।
हजुर, तपाईँहरू एउटा पार्टीसँग आबद्ध पनि हुनुहुन्छ, साथसाथै तपाईँ सांसद पनि हो, होइन? मलाई यहाँनिर बुझाइदिनुहोस्, एउटा सांसद अझ तपाईँको जिम्मेवारी अर्कोतर्फबाट के पनि हुन्छ भने तपाईँ महिला सांसद पनि हो, थुप्रै नेपाली महिलाको लागि तपाईँहरूले गर्नुपर्ने थुप्रै कामहरू पनि छन् र आशा पनि तपाईँहरूबाटै हुन्छ, होइन? भने एउटा सांसदको काम चाहिँ कानुन कस्तो हुनुपर्छ वा कानुनमा के छ र कसरी परिमार्जन गर्ने भन्ने मात्रै हुन्छ कि कानुन कार्यान्वयनको लागि पनि तपाईँहरूले चाहिँ दबाब दिने वा कानुन कार्यवाही किन भएन भन्ने बारे पनि हेर्ने तपाईँहरूको जिम्मेवारी हुन्छ?
निश्चित रूपमा दुवै कामहरू हुन्छन्, होइन, हामीले दुइटै कामलाई सँगसँगै लगिरहेका छौँ। खास गरी अब हामीले जुन ठाउँमा अब हिंसाहरू भइरहेको छ, जुन ठाउँमा समस्याहरू आएको छ, त्यसलाई चाहिँ हामीले तत्काल त्यसलाई शीघ्र समाधान गर्नको लागि के अरे जुन अपराधीहरू छन् अपराधीहरूलाई कारवाहीको दायरामा ल्याउने प्रक्रियामा ल्याउने खालको छिटोभन्दा छिटो उनीहरूलाई के अरे पीडितहरूलाई न्याय दिने कुरामा हामीले एकदमै प्राथमिकताका साथ हाम्रा कुराहरूलाई त्यो सँगसँगै हामीले लगिरहेका छौँ र त्यो कानुन र कार्यविधि विभिन्न खालको अब यो चाहिँ प्रक्रियागत हिसाबले पनि सहज तरिकाले सरल तरिकाले छिटो न्याय निरूपण हुनुपर्छ। ढिलो न्याय निरूपण हुनु भनेको न्याय हुनु भनेको न्याय नपाउनु जस्तै हो भन्ने कुरामा हामी एकदम सचेतनापूर्वक लागेका छौँ र छिटो न्याय दिने र अझै त्यसमा भन्दा पनि हामीले रोकथाम गर्ने कुरामा हिंसा हुन नदिनकै लागि पनि त्यसको मुख्य जडहरू के हुन् त्यो जडहरूमा केन्द्रित भएर काम गर्नुपर्छ भन्ने हाम्रो मूल ध्येय छ। किनभने जस्तै आवास असुरक्षित आवासको कारणले धेरै घटनाहरू घटेको पाइन्छ। गरिबीमा विभिन्न खालका समस्यामा बाँचेका एकदमै निम्न वर्गका समुदायहरू परिवारहरूमा धेरै हिंसाहरू पाइएको छ र एकदम पछाडि अब शिक्षाको हिसाबले र अरू अवसरहरूको हिसाबले पछाडि परेको समुदायमा पनि यस्तो खालको हिंसाहरू बढी मात्रामा देखिएको भएर यी कुराहरूलाई पनि हामीले सम्बोधन गर्नुपर्छ। मूल जरा के हो त्यसको मूल हामीले चाहिँ रुट कजमा गएर त्यसको समाधान खोज्नुपर्छ भनेर हामीले अहिले होइन धेरै अगाडिदेखि नै यो खालको सोच हाम्रो अवधारणागत रूपमा हामी स्पष्ट छौँ। त्यस कारणले हामी यो सोचका साथ हामी मूल कजमा नै हामीले खोजी गरेर त्यसको समाधान गर्नुपर्छ भन्नेमा हामी छौँ।
हजुर, तर कार्यान्वयनका लागि वा लैङ्गिक हिंसाका ठुला घटना केही जस्तो बलात्कारपछि हत्या भएका घटनाहरूमा मात्रै चाहिँ खुलेर बोलिएको देखिन्छ सांसदहरू होइन। जस्तो घरेलु हिंसा अनि अरू पनि थुप्रै हिंसाको लागि चाहिँ त्यति धेरै चाहिँ बाहिर आएर बोल्ने न्यायका लागि पहल गर्ने चाहिँ अलिक कमै देखिन्छ। के त्यो तपाईँहरूको कार्यभित्र पर्दैन र किनभने तपाईँहरूले बोल्नुले ठुलो दबाब पर्छ नि त ठुलो समुदायलाई पनि।
त्यो गलत कुरा हो, त्यस्तो खालको हुँदैन। हामीले महिलाहरूको सम्मानमा महिलाहरूको जुन प्रतिष्ठामा आँच आउने कामहरू भएका छन् र अब यो साइबर क्राइम जस्ता अनगिन्ती साइबर क्राइमका कुराहरू आइरहेका छन् र यी कुराहरूलाई हामीले एकदमै गम्भीर ढङ्गले लिएका छौँ र हाम्रो यसको के अरे हामीले सम्बन्धित निकायमा खास गरी गृह मन्त्रालयमा अनि अब नेपाल सरकारलाई हामीले सम्बन्धित निकायहरूमा हामीले ध्यान आकर्षण गरेका छौँ र यसलाई चाहिँ हामीले धेरै पटक नै हामीले सायद ज्ञापन पत्रहरू दिएका छौँ र यस्तो खालको अपमानजनक जुन खालको मर्यादालाई नागेर अभिव्यक्तिहरू हुने महिलाहरूको मानमर्दन गर्ने चरित्र हत्या गर्ने जस्ता कामहरू भएका छन् त्यो कुराहरू पूर्ण रूपमा निश्चित गर्ने खालको कानुन बनाउनु पर्छ र भएका कानुनलाई कारवाही गर्नुपर्छ। नभएकालाई यदि चाहिँ त्यसलाई त्योभन्दा पनि कडा हामीले कारवाही गरेर न्यूनीकरण गर्ने हो भनेदेखि हामीले चेतना जगाउने सँगसँगै हामीले कानुनी कारवाहीमा ल्याउने कुरालाई कडा कानुन पनि चाहिन्छ भनेर मागहरू राखिराखेका छौँ।
हुन्छ, हाम्रो कुराकानीलाई म अगाडि बढाउँछु तर त्यसभन्दा अगाडि हामीसँग झापाबाट औधी कुमारीले फोन गर्नुभएको छ, म उहाँको प्रश्न जिज्ञासा के छ म लिइहाल्छु। हेलो
हेलो, नमस्ते
नमस्ते, नेपाल चौतारीमा स्वागत छ यहाँलाई। तपाईँको प्रश्न जिज्ञासा के छ छोटोमा राखिहाल्नुहोस्। हेलो
हेलो, नमस्ते।
हजुर नमस्ते, तपाईँको प्रश्न जिज्ञासा छोटोमा राखिहाल्नुहोस्।
हजुर, मेरो प्रश्न छ।
हजुर भन्नुहोस् न, हामी सुन्दैछौँ।
प्रश्न के छ भने नि हामी चाहिँ सरकारबाट चाहिँ जुन महिलाप्रति जुन अधिकार हकहरू दिइराखेका छौँ होइन,
हजुर,
जुन हाम्रो समाजमा रूढिवादी नहोस् जसरी कि एउटा चाहिँ दाइजो प्रथा हुन्छ होइन,
हजुर,
अनि एउटा उदाहरणको लागि जुन एउटा दाइजो प्रथा अनि जुन हामी चाहिँ हामी त संविधानमा लेखेका हुन्छौँ नारीप्रतिको यस्तो अधिकारहरू छ भनेर अनि लागू पनि गर्न खोजिराखेका हुन्छौँ तर त्यो चाहिँ यथार्थ रीतिले चाहिँ हाम्रो समाजमा लागू भइरहेको त्यस्तो देखा परेको चाहिँ छैन होइन, अनि त्यस्तो चाहिँ नारीप्रतिको जुन होइन जुन हिंसा भइराखेको छ जुन हाम्रो समाजमा त्यस्तो त्यो हिंसा चाहिँ होइन हाम्रो किताबमा त छ तर हाम्रो समाजमा लागू भइराखेको छैन, त्यो चाहिँ किन भइराखेको छैन होइन, त्यो चाहिँ हामी चाहिँ सरकारबाट र होइन अहिले भर्खरै जुन भन्दै हुनु बोल्दै हुनुहुन्छ के अरे सांसदजीले उहाँबाट पनि माग गरिराखेका छौँ हाम्रो जुन समुदायमा समाजमा हाम्रो जुन महिलाप्रति अधिकार र स्वतन्त्रता हुनुपर्ने त्यो चाहिँ छैन किन छैन त्यो चाहिँ म सोध्न चाहिँ यही मेरो जिज्ञासा छ भनेर मैले यहाँहरूलाई मैले भन्नलाई फोन गरिराखेँ।
हुन्छ हस्, धन्यवाद। कार्यक्रम सुन्दै गर्नु होला, हामी तपाईँको जवाब अवश्य पनि लिन्छौँ। हजुर म्याम, यहाँनिर उहाँको चाहिँ हामीले कानुनमा ठुल्ठुला कुरा लेख्यौँ होइन, हाम्रो कानुन चाहिँ एकदमै राम्रो कानुन मध्येको चाहिँ कानुनहरू छन् हामीसँग, र हामी कानुन बनाउनलाई पनि जस्तो हामीसँग एसिड आक्रमणका कानुन पनि एकदमै राम्रो छ, घरेलु हिंसाका कानुन लगायत थुप्रै कुराहरू छ होइन, त्यसै गरी संविधानमा पनि महिलाका अधिकारका कुराहरूलाई चाहिँ राम्रोसँग लेखिएको छ, तर लेखिँदैले मात्रै पुग्छ त भन्ने चाहिँ उहाँको प्रश्नको आशय जस्तो लाग्छ मलाई। यहाँ यसमा तपाईँको जवाब के हुन्छ?
धन्यवाद अमित कुमारलाई। यो चाहिँ खास भन्यो नि, कानुन लेख्ने मात्र होइन, कारवाही गर्ने कुरा नै महत्त्वपूर्ण, कार्यान्वयन नै महत्त्वपूर्ण कुरा हो। कार्यान्वयन हुँदै नभएको भन्न चाहिँ मिल्दैन, किनभने अहिले जसरी अब संवेदनशील सरकार विगतको तुलनामा अहिले एकदमै संवेदनशील छ सरकार, गम्भीर ढङ्गले हरेक कुराहरूलाई मसिनो गरी हेरेको छ, त्यस कारणले कार्यान्वयन गर्ने कुरामा कारवाही तलदेखि लिएर माथिसम्म हुने कुराहरूमा ढिलाइ त्यति धेरै ढिलाइ भएको छैन भन्ने मलाई लाग्छ। यो कुरामा अब जस्तो अब एउटा कुरा चाहिँ म मान्छु कि जस्तै हामीले यो भनेको खालि एउटा चाहिँ सरकारले नीति नियम अथवा कुनै बनाइदिएर मात्रै हुँदैन, त्यसको कार्यान्वयन गर्ने एक्टरहरू सबै हुन्, हामी सरकारवालाहरू यसमा अब जन के अरे अब जनताहरू पनि त्यत्तिकै संवेदनशील हुनुपर्छ, सचेत पनि हुनुपर्छ। खास गरी सचेतना जगाउने कुरामा यो बिचमा जुन यो कुरा खालि अब सरकारले कुनै विज्ञापन दिएर अथवा सूचनाहरू जारी गरेर मात्रै हुने चाहिँ होइन, हामी हरेक ठाउँमा टोल टोलमा गाउँ गाउँमा यो कुरालाई हाम्रो कानुनहरू यस्ता छन्, फौजदारी संहिताहरूमा यस्ता छन् होइन, अब मुलुकी फौजदारी मुलुकी देवानी कानुनहरूको बारेमा धेरैले अझै पनि त्यसमा गम्भीर ढङ्गले बुझ्न सकेको छैन। किनभने यसमा मैले भने अघि एउटा हाम्रो बाधकको रूपमा हाम्रो सङ्गठनहरू तलसम्म जनवर्गीय सङ्गठनहरू विद्यार्थी युवा महिला लगायतका हरेक हाम्रा सङ्गठनहरू दलहरूका विभिन्न दलहरूका सङ्गठनहरू छन्, ती दलहरूका सङ्गठन क्रियाशील हुने अवसर पाएन होइन, दुई पाउने तीन वर्ष यो तीन वर्षको दौरानमा हामी तलसम्म सङ्गठनलाई व्यवस्थित गर्ने यस्ता खालका कामहरूलाई एउटा अभियानकै रूपमा जुन खालको तयारी गरेर सञ्चालन गर्नुपर्ने त्यस कुरामा कमी रहन गएकै हो। त्यस कारणले अब हामीले तर त्यसो हुँदाखेरि तर काम न्याय दिन नसकेको कारणले नै भए नभएको भन्ने चाहिँ होइन, विगतको तुलनामा सरकारका संयन्त्रहरूले धेरै ठाउँमा यस्तो खालको तालिमहरू गर्ने सशक्ति मतलब सचेत बनाउने जागरुक बनाउने र यसमा चाहिँ खास पहिलाको तुलनामा सुरक्षा निकायहरू पनि ज्यादै नै संवेदनशील मैले पाएको छु। कहीं कहीं अब घटनाहरू संवेदनहीन हुने र अब कहीँ कहीँ त्यस्तो खालको नलिने मुद्दाहरू नलिने भन्ने कहीँ कहीँ आए पनि प्राय गरी मुद्दा नलिने कुराहरू हुँदैन र न्याय नदिने कुराहरूमा चाहिँ मैले त्यति धेरै पाएको छैन। त्यस्तो भएको छ भने पनि तत्काल सुनवाई गर्ने ठाउँ पनि छ, सुनवाई गर्ने ठाउँ हाम्रो धेरैवटा ठाउँ पनि राखेको छ, त्यस कारणले त्यो सुनवाई गर्नको लागि पनि हिजोको तुलनामा छिटो भएको छ भन्ने मलाई लाग्छ।
हजुर, यहाँनिर एउटा प्रसङ्ग सम्झिन चाहन्छु म। केही समय अगाडि चाहिँ सांसद बिन्दा पाण्डेले सदनमा चाहिँ सङ्कल्प प्रस्ताव दर्ता गर्नुभएको थियो होइन, तपाईँको विचारमा चाहिँ तपाईँलाई के लाग्छ त्यसपछि त्यसको राम्रो प्रभाव चाहिँ के रह्यो त सङ्कल्प प्रस्ताव दर्ता गर्नु आफैले?
निश्चित रूपमा हामीले त्यसमा हामी सबैले त्यसप्रति हामीले पनि बोलेका थियौँ, सबैले बिन्दाजीले राख्नुभएको जुन सङ्कल्प प्रस्ताव त्यसलाई कार्यान्वयन गर्ने क्रममा नै छ सरकार र त्यसलाई क्रमशः कार्यान्वयन गरिरहेको छ। र अब हिजो जुन अब निर्मला पन्तका कुराहरू आयो, अरूका कुराहरू त्यसमा ढिलाइ भयो अथवा त्यसमा कमी रह्यो भन्ने कुराको महसुस भइसकेपछि पछिल्लो कालमा जुन खालको दुःखद घटना भागीरथी भट्टको दुःखद एकदमै दुःखद घटना भयो, त्यसको तत्कालै त्यसको छानबिन गर्ने कुराहरू पनि भयो। त्यसले गर्दा मलाई लाग्छ अब यो न्याय पाउने कुराहरूमा र खास गरी म चाहिँ अब त्यो घटना हुनै नदिनको लागि हामीले जुन ठाउँमा मैले अघि नै भने मूल जड के हो हाम्रो, त्यो जडमा हामीले चाहिँ प्रवेश गर्नुपर्छ भन्ने कुरामा नै त्यसको निराकरण त्यहीँबाट थाल्नुपर्छ र यो हुनै नदिने कुरामा नै जोड दिनुपर्छ, भइसकेकोलाई न्याय दिने कुरामा छिटो गर्ने कुरामा त हामी सबैको एकै मत छ र सबैजना सचेत हुनुपर्छ, परिवार पनि सचेत हुनु पर्यो, समाज सचेत हुनु पर्यो, सरकारी निकायहरू सबैजना सचेत हुनु पर्यो, जो सेवा प्रवाह गर्ने सबै सेवा प्रदायक संस्थाहरू पनि सचेत हुनु पर्यो। त्यो खालको कुराहरू विगतदेखि भइ पनि रहेको छ र अझै यसलाई मजबुत गराउने सुदृढ बनाउने सुव्यवस्थित गर्ने कुरा भने हामी क्रमशः अब गर्दै अगाडि बढ्नुपर्छ भन्ने लाग्छ।
हजुर, तपाईँ अहिले एन्टना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुन्दै हुनुहुन्छ। भ
यत्र सुन्न मनमा गाउँदा तारा बाजी
तारा बाजी तारा बाजी
न त पक्ष न विपक्ष न त नारा बाजी
सँग सिक्ने अनि सिकाउने थलो
जहाँबाटै निस्कन्छन् गर्ने देशको भलो
विद्यालयमा कहाँ हुन्छ चिन्ता अनि डर
हिंसा रहित शान्ति क्षेत्र समानताको घर
शान्तिको घर शान्तिको घर शान्तिको
सुरक्षित सिकाइका लागि विश्व शिक्षा र एन्टेना फाउन्डेसन नेपालद्वारा जनहितमा जारी
तपाईँ अहिले एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660013457 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ। हजुर, तपाईँ अहिले एन्टेना फाउन्डेसन नेपालको उत्पादन नेपाल चौतारी सुनिरहनु भएको छ। आजको नेपाल चौतारीमा हामी लैङ्गिक हिंसा न्यूनीकरणमा संसदको भूमिकाको बारेमा चाहिँ प्रतिनिधि सभा सदस्य सांसद सुजिता साकेसँग कुरा गर्दैछौँ। तपाईँका प्रश्न जिज्ञासाहरू छन् भने तपाईँ हामीलाई अहिले भनिएका नम्बरहरूमा फोन गर्न सक्नुहुन्छ। फोन गरेर आजको अतिथिलाई तपाईँ आफ्नो प्रश्न जिज्ञासा प्रत्यक्ष रूपमा सोध्न सक्नुहुन्छ। यति भन्दै म मेरो अर्को प्रश्न चाहिँ सुजिताजीसँग यस्ता खालका जुन यो लैङ्गिक हिंसाका कुरा वा महिलाका जुन अधिकारका कुराहरू हुन्छन् ती कुरा चाहिँ राजनीतिक एजेन्डाको रूपमा आएको कमै देखिन्छ। जस्तो स्थानीय तहदेखि लिएर कुनै पनि जस्तो राजनीतिक एजेन्डामा चाहिँ विकासका कुरा आउँछन्, रोड बनाउने कुरा आउँछन् वा पार्टीका ठुला कुराहरू हुन्छन्, तर यी साना साना कुरा जसले चाहिँ महिलालाई दैनिक रूपमा प्रभाव परिरहेको हुन्छ यो चाहिँ किन एजेन्डाको रूपमा बन्न सकिरहेको छैन? के महिलाको विषय चाहिँ यो चाहिँ दोस्रो तहकै विषय हो त?
मलाई यो दोस्रो तहकै एजेन्डा हो भन्ने चाहिँ लाग्दैन, किनभने जुन सामाजिक न्यायको कुराहरू छन् होइन, सामाजिक न्यायको कुरामा खास गरी अब नेपाल सरकारले जुन प्राथमिकतामा अहिले राखेको छ त्यो बिल्कुलै दोस्रो खालको मुद्दा हो अथवा दोस्रो प्राथमिकता हो भन्ने मलाई लागेको छैन। तर हो, हाम्रो अब हामीलाई कतिपय कटा जटिलताहरू अब अहिलेको पहिलो हामी विभिन्न विकासको विभिन्न चरणको राष्ट्रको विभिन्न चरणमा हामी छौँ। अब पूर्वाधार निर्माण पहिलो प्राथमिकता त अहिले हुँदै हो, किनभने हाम्रो हरेक सेवा सुविधाहरू पूर्वाधार नहुँदाखेरि प्रभावित हुन्छ, त्यस कारणले पूर्वाधार पनि एउटा प्राथमिकताको विषय हो। तर हामीले सँगसँगै त्यो कुरालाई अगाडि बढाउनको लागि हामीले यो सामाजिक न्यायको क्षेत्रलाई हामीले गौण भनेर मानेका छैनौँ र भएको पनि छैन। र तर केही केही अहिले यो संरचनागत हिसाबले हेर्दाखेरि सरकारको हिजो महिला विकास शाखाहरू थियो, त्यहाँबाट सेवाहरू दिइन्थ्यो, त्यो चाहिँ अहिले महिला मन्त्रालय अन्तर्गत त्यो चाहिँ विघटन गरिएको छ र प्रदेशमा पनि सामाजिक मन्त्रालय अन्तर्गत त्यसलाई राखेर एउटा सानो इकाइको रूपमा मात्रै राखिएकोले पनि सेवाहरू प्रभावित भएको छ भन्ने कुराहरू आइरहेको छ। त्यसले गर्दा अब अहिले क्रमशः अब हाम्रो राज्यको जुन स्रोतहरू छ होइन, हाम्रो चाहिँ राज्यको जुन खालको आर्थिक स्रोतहरू व्यवस्थापन गर्नुपर्ने स्रोतहरू छन् ती स्रोतलाई अलिकति व्यवस्थापन गर्ने बित्तिकै यो यसको चाहिँ अहिले जुन खालको एक प्रकारले रोकिएको छन्, जुन अब महिलाहरूको महिला विकास शाखाको हिजोको जुन खालको सेवाहरू थियो केही न केही हिसाबले त्यसले प्रत्यक्ष रूपमा महिलाहरूलाई सेवा प्रदान गरेको थियो, त्यो त्यसमा चाहिँ हामीले अलिकति सशक्त ढङ्गले यसपटक अब हामीले अलिकति बजेट बढाएर त्यसको चाहिँ कार्यक्षेत्र बढाउने, कम्तीमा 7 प्रदेशमा हामीले त्यसको चाहिँ सेवा प्रदान गर्ने निकायहरूलाई देखिने गरी त्यो चाहिँ पछाडि लुक्ने गरी होइन कि पछाडि पर्ने गरी होइन, त्यसलाई देखिने गरी हामीले त्यो संस्थागत रूपमा त्यसलाई विकास गर्नुपर्छ। र हामीले अब स्थानीय पालिकाहरूमा पनि त्यसलाई चाहिँ पहिलो जस अब अहिले जुन खालको समाजमा समस्याहरू देखिरहेको छन् त्यसलाई तुरन्त हल गर्नको लागि र अब रोकथामको लागि यसले एकदम मास मोबिलाइजेसन गर्ने गरी अभियानकै रूपमा कामलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामीले जोरदार रूपमा हामी आफै पनि हाम्रो सङ्गठनहरूलाई परिचालन गर्नेछौँ। जुन ठाउँमा जुन घटनाहरू हुन्छन् हामी हिंसा नसहौँ र यो असभ्यता हो, यो हिंसालाई हामीले निर्मूल गरौँ भन्ने खालको जुन एउटा सरकारको अहिले प्राथमिक एउटा एजेन्डा बनेको छ त्यो एजेन्डालाई हामी लिएर अगाडि बढ्नेछौँ।
हजुर, यहाँनिर जस्तो हिंसा नसहौँ भन्छौँ हामी होइन, हिंसामा उजुरी गर्नलाई पनि जाने ठाउँ छ हामीसँग, प्रहरीमा जाने, तर सबैभन्दा बढी अब ठुला खालका अपराध बाहेकका जस्तो घरेलु हिंसाका कुराहरू, यो आफ्नै घरको विरुद्ध आफ्नै श्रीमानको विरुद्ध चाहिँ उजुरी गर्दाखेरि फर्केर जानुपर्ने त त्यही ठाउँ छ होइन, त्यसै कारणले पनि होला महिलाहरूले चाहिँ खुलेर आफूमाथि भएको हिंसाको बारेमा चाहिँ उजुरी गर्दैनन्। उजुरी गएर म सुरक्षित हुन्छु भन्ने ठाउँ बनाउन पनि हामी चुकिरहेको छौँ नि त होइन, त्यतातिर तपाईँहरूको ध्यान कति पुग्छ?
त्यसमा पनि हामीले ध्यान पुर्याएका छौँ। अब यो सेफ हाउसको कुराहरू छन् होइन, सेफ हाउसलाई अब अर्को एउटा चाहिँ अब ओसिएमसीका कुराहरू छन्, एकद्वार सङ्कट व्यवस्थापन केन्द्रहरू, त्यो व्यवस्था पनि गरेको छ सरकारले। अब त्यो केन्द्रहरूलाई सक्रियता साथ अब अहिले पनि चालु त छ, अब त्यहाँ केही कमी रहेको छ भने त्यसलाई हामीले अनुगमन गर्ने र अनुगमन गरेर त्यसलाई सशक्त बनाउने कुरामा हामीले ध्यान दिने नै छौँ। तर अब त्यो भइरहेकै संरचनाहरूमा पनि हाम्रो त्यति धेरै, जस्तै अब अघि तपाईँले ध्यान नपुगेको हो कि भन्ने कुरामा मलाई लाग्छ अनुगमन एकदम प्रभावकारी अनुगमन संयन्त्र बनाएर हामीले यो कार्यदलै बनाएर तलैसम्म हामीले 77 जिल्लामा के कसरी कामहरू भएको छ त, यो खास गरी यो एकद्वार सङ्कट व्यवस्थापन केन्द्र भन्ने एकदमै महत्त्वपूर्ण कुराहरू छन्, त्यसलाई अझै मोडिफाई गरेर त्यसलाई अझै एडभान्स फर्ममा हामीले काममा लानुपर्छ भन्ने हाम्रो सोच रहेको छ। त्यसले गर्दाखेरि हामी त्यसमा पनि कार्य हामीले खास गरी महिला मन्त्रीज्यूसँग पनि हाम्रो चाहिँ छलफल भइरहेको छ। आजै पनि मलाई लाग्छ उहाँहरू अब थप कार्यक्रमहरू के गर्ने भनेर उहाँहरू बसाइ बस्नुभएको छ, त्यस पछाडि त्यसमा पनि मैले यो कुराहरूलाई उठाउनेछु।
हजुर, हामीसँग धनबहादुर बम हुनुहुन्छ कञ्चनपुरबाट, म उहाँको प्रश्न जिज्ञासा के छ लिइहाल्छु। धनबहादुरजी
हजुर नमस्ते।
हजुर नमस्ते, नेपाल चौतारीमा स्वागत छ, तपाईँको प्रश्न जिज्ञासा के छ छोटोमा राखिहाल्नुहोस्।
एकदम धन्यवाद हजुरलाई, अतिथिजीलाई पनि मेरो नमस्ते छ। मेरो प्रश्न त यस्तो छ हजुरको, चाहिँ कुरा नेपालमा अधिकारका आउँछन्, हिंसाका आउँछन्, अनेक थरीका कुरा आउँछन्, कानुन बन्छ कार्यान्वयन हुँदैन। अब अहिले महिलाका कुरा आयो, एक महिलालाई अधिकार दिएका छ, महिलाको लागि सशक्तिकरण भइरहेका छ कुरा हुन्छन् तर कार्यान्वयन हुँदैनन्। अहिले अब जस्तो भनौँ राजनीतिकरण हुन्छ, जसले बलात्कार गर्छ बसाउने प्रक्रिया ठुलो मान्छे भएपछि उसलाई कारवाही हुँदैन, यसको लागि कुन नियम तपाईँको त्यहाँनिर लाग्दैन नियम? जस्तो भनौँ प्रधानमन्त्री जस्ता मान्छेले आफ्नो मान्छेलाई बसाउन खोज्यो उसलाई कानुन लाग्दैन, उसलाई चाहिँ केही हुँदैन भनेपछि, जस्तो अहिले निर्मलाको कुरा आयो, निर्मलाले अहिलेसम्म कति भयो न्याय पाएको छैन, प्रधानमन्त्रीजी भन्नुहुन्छ संसदबाटै भन्नुहुन्छ कि हामी चाहिँ त्यसलाई तुरन्तै हामी चाहिँ कार्य के अरे कारवाहीको दायरामा ल्याउँछौँ भनेर, त्यो अहिले कहाँ गएको छ त्यो त्यस्ता कुराहरू? यो कानुनका कुरा गरेर कानुन कार्यान्वयन कहिले सम्भव हुन्छ र यो किन कानुनको कुरा मात्रै गरिराख्नुहुन्छ भन्ने मेरो हुन्छ।
हजुर प्रश्नका लागि धन्यवाद। फेरि पनि फर्केर केही कुरा आउँछ भने कानुन कार्यान्वयन किन हुँदैन र यस्ता कार्यान्वयनका कुराहरूमा चाहिँ किन राजनीतिकरण हुन्छ भन्ने कुरामै आउँछ। हामीले चाहिँ कानुनमा लेख्दै गर्दा त्यो कुरा कति चाहिँ कार्यान्वयनमा छ भन्ने कुरा पनि तपाईँहरूबाटै मूल्याङ्कन हुनु पर्छ भन्ने चाहिँ उहाँहरूको माग हो जस्तो लाग्छ मलाई।
एकदम ठिक हो उहाँको कुरा, म उहाँको प्रश्न र उहाँको कुरालाई म के अरे सराहना नै गर्छु। यो कुराहरू निश्चित रूपमा भएको छ, हामीले विगतमा पनि धेरै केसहरूमा यस्तो भोगेका हौँ, जस्तै यो मरणी देवीको केस थियो नि, अब हाम्रो सिरामा एउटा घटना घटेको थियो बोक्सीको, अब त्यसमै पनि अब हामीले त्यसमा छानबिन गर्ने भन्यौँ, हाम्रो सङ्गठनबाट पनि साथीहरू पठायौँ। अब यो खालको गर्दाखेरि त्यहाँ चाहिँ केही के संरक्षणहरू भयो पायौँ, हामीले आफैले त्यो कुरा पाइसकेपछि फिल्डमा जाँदाखेरिको फरक अनुभूतिहरू हामीले भेटिसकेपछि यसमा हामीले दलको कार्य बैठकमा हामीले पार्टीको बैठकमा यसलाई एकदम गम्भीर ढङ्गले हामीले यसलाई उठायौँ, उठाएपछि त्यो महसुस पनि भयो, पछि कारवाही पनि भयो, जसले चाहिँ त्यसमा व्यवधानहरू खडा गर्नुभयो उहाँहरूलाई व्यवधान खडा गर्नेहरूलाई कारवाही पनि गर्ने कुराहरू भए र जहाँसम्म निर्मला पन्तको कुराहरूमा छ उहाँहरूको पनि ढिलाइ गर्ने व्यवस्था गर्ने कुराहरूमा खास गरी अब त्यसमा संलग्न जुन खालको एउटा छानबिन गर्नेहरू माथि पनि कारवाही पनि भएको छ होइन र अब यसको पनि अब निराकरण गर्ने कुरामा अब यो जटिल बन्यो अब यो जटिल त राजनीतिकरण यसलाई पनि राजनीतिकरण गरियो खास गरी भन्ने हो भने यसले चाहिँ विभिन्न अब मान्छेहरू अब यसमा चाहिँ एउटा घटनालाई अनेक तरिकाले राजनीतिकरण गर्दाखेरि पनि यसले चाहिँ धेरै जटिलता पैदा गर्यो छानबिनमै पनि जटिलता पैदा गर्यो त्यस कारणले गर्दाखेरि यो सिकाइ नै हो विगतमा यसमा अनुभवहरूले के दियो र अहिले अब यसलाई कसरी निराकरण गर्ने भन्ने कुराहरूमा हाम्रो यो चाहिँ गम्भीर ढङ्गले अहिले त्यो खालको के अरे एक प्रकारले भन्ने हो भने सरकारले महसुस गरेको कुराहरू हामीले पाइरहेका छौँ किनभने त्यस्तो हुँदैनथ्यो भने पछिल्लो घटनामा त्यो खालको फेरि पनि दोहोरिन सक्थ्यो तर अब यसलाई राजनीतिकरण निश्चित रूपमा कसैले पनि गर्नु हुँदैन जोसुकै हो त्यो परिवारकै सदस्य भए पनि त्यो अपराधी भनेको अपराधी नै हो र त्यसलाई हामीले छुट दिनु हुँदैन अपराधीहरू अथवा कुनै पनि अपराध गर्ने मान्छेहरू हामीले उनीहरूलाई छुट दिने कुरा पनि हुँदैन त्यो हुँदा पनि हुँदैन त्यस कारणले कसैले संरक्षण गर्नु हुँदैन भन्ने कुरामा हामी सबैजना मलाई लाग्छ कोही पनि यसबाट अस्पष्ट छैनौँ हामी स्पष्ट छौँ
हजुर यसका साथसाथै अर्को प्रसङ्ग चाहिँ जस्तो हामी महिलाको प्रतिनिधित्वको कुरा गर्छौँ होइन अनि महिला चाहिँ लिडरसिपमा आउनुपर्छ नेतृत्वमा आउनुपर्छ भन्छौँ होइन तर राजनीतिक दलहरू जो चाहिँ प्रत्यक्ष रूपमा चाहिँ राजनीति गर्नुहुन्छ अझ देशको चाहिँ सञ्चालन सत्ता सञ्चालनमा हुनुहुन्छ तिनै राजनीतिक दलको उच्च पदहरू सचिवालयहरूमा महिलाको प्रतिनिधित्व देखिँदैन नि यसले गर्दाखेरि पनि महिलाको अवस्थामा सुधार हुन नसकेको एउटा मूल्याङ्कन पनि हुन्छ नि होइन र त्यो किन हुन सक्दैन किन पार्टी सञ्चालनमा महिलाले सक्दैनन् र एउटा कुनै पार्टीको नेतृत्व महिलाले गर्न सक्दैनन् र
नसक्ने कुरै छैन होइन यो क्रमशः विकास हुने कुरा नै रहेछ हामीले अब जस्तै अब 46-47 सालमा जुन खालको हामीले आन्दोलन गऱ्यौँ त्यो प्रजातान्त्रिक जुन एउटा आन्दोलन पछाडि हामीले जम्मा 5% सीमित रहेको महिलाको सहभागितालाई होइन त्यसलाई क्रमशः हामीले अहिले बढाएर 30-40% सङ्ख्यामा 33-40% हामीले यो त्यसै आएको होइन यो नगरेरै भएको त होइन यो हामीले गरेको प्रयत्नको फलस्वरूप नै हामीले यो प्राप्त गरेका हौँ हामीले अब 54 निर्वाचनमा 20% महिलाहरूलाई स्थानीयमा 4,000 गाउँपालिकाहरूमा त्यति बेला गाउँ विकास समिति थियो होइन गाविसहरूमा हामीले चाहिँ महिलाहरूको प्रतिनिधित्व 20% महिलाहरूलाई हामीले सामेल गऱ्यौँ यो पनि हाम्रो एउटा चाहिँ सुझबुझपूर्ण योजनाको कारणले हामीले त्यसमा पार्टीमा उठायौँ यसमा चाहिँ 20% महिलाहरू 5% हामीलाई हुँदैन यसलाई बढाउनु पर्छ भनेर हामीले झन्डै 4,000 पालिकामा 20% महिलालाई सहभागिता गराएकै कारणले हामीले यो दोस्रो कार्यकालमा 33% भनेर हामीले भन्यौँ र 33% महिलालाई अनिवार्य त्यसमा राख्नुपर्छ भन्ने गरेपछि अनिवार्यताको कुराले आज हामी तिनैवटा तहमा 33% होइन अब 40%सम्म स्थानीयमा पुगेको छ अझै हामीले 50% नै हाम्रो पुर्याउने अथवा हामी समानुपातिक सहभागिता भनेर जुन खालको जतिवटा जति क्रम प्रतिशतमा महिलाहरू छन् त्यति नै हुनुपर्छ त्यो लक्ष्य हो होइन त्यसले गर्दा अहिले सङ्ख्यात्मक रूपले हामीले बढाउँदै गइरहेका छौँ चाहे त्यो चाहिँ अब सरकारको यो 3 तहको सरकारको विभिन्न खालको राजनैतिक अब क्षेत्रहरूमा संरचनामा होस् चाहे त्यो दलको हाम्रो पार्टीको संरचनामा होस् त्यो कुरालाई हामीले एकदमै गम्भीर ढङ्गले उठाएका छौँ एकदमै हामीले महत्त्वका साथ उठाएका छौँ र हाम्रो यसपटकको लक्ष्य के छ भने 33% हिजो जुन खालको प्रमुखमा हाम्रो महिलाहरू मुस्किलले हाम्रो चाहिँ 5% महिलाहरू पनि प्रमुखमा हुनुहुन्थ्यो त्यो चाहिँ तिनै तहको हामीले हेर्दाखेरि भनेदेखि अब यसपटक हामीले एक प्रकारले अहिले जति पनि उपप्रमुखको भूमिकामा हुनुहुन्छ उहाँहरू सक्षमतापूर्वक आफ्नो कार्यकुशलता देखाउनु भएको छ ती ठाउँहरूमा अब प्रतिस्पर्धामा हामीले महिलाहरूलाई लानुपर्छ र अब हामीले 33% हामीले महिलाहरू प्रत्यक्षमा प्रमुख पदमा दिनुपर्छ र वडा अध्यक्ष किनभने हाम्रो ग्राउन्ड भनेको बेस भनेको त हाम्रो तलैदेखि हो वडैदेखि हो त्यस कारणले वडा अध्यक्षमा पनि 33% हाम्रो चाहिँ महिलाहरूलाई नेतृत्वमा ल्याउनुपर्छ प्रमुख पदमा हामीले दिनु पर्छ र अब पालिकाहरूमा पनि 33% महिलाहरू चाहिँ प्रमुखको पदमा हामीले दिनुपर्छ भनेर यसपटकको हाम्रो मूल हाम्रो नाराको रूपमा एउटा कार्यदिशा रणनीतिक एउटा लक्ष्यको रूपमा हामीले निर्धारण गरेको छौँ अब त्यसमा हामी कति सफल हुन सक्छौँ हामी अन्य महिला सङ्घहरूसँग पनि यो कुरामा हामी छलफल गर्छौँ र हामीले यो प्रस्तावको रूपमा अगाडि लाने हिजै मात्रै हामीले हाम्रो चाहिँ हजारौँ दसौँ हजारको कार्यकर्ता भेला थियो प्रज्ञा भवन के अरे हाम्रो चाहिँ भ्रिकुटी मण्डपमा हामीले यो कुराको घोषणा हिजो गरेका छौँ। अब यसलाई हामी अभियानको रूपमा लान्छौँ र हरेक ठाउँमा हाम्रो इन्टरभेन्सन हुन्छ र हस्तक्षेपकारी भूमिकाबाट र हाम्रो चाहिँ एउटा यो खालको एउटा समझदारीबाट पार्टीमा हामी यसलाई म
हजुर तपाईँहरूको पार्टीकै कुरा गर्ने हो भने तपाईँहरू अब बिस्तारै अधिवेशनको तयारीमा हुनुहुन्छ होइन, अबको अधिवेशनबाट के पार्टीभित्रै पनि 33% महिलाहरू चाहिँ नेतृत्व गर्ने तह वा चाहिँ त्यस्तो खालको उच्च समितिहरूमा पर्नुहुन्छ भन्ने सम्भावना कति देख्नुहुन्छ यहाँले?
एकदमै हामी त्यो कुरालाई अहिलेदेखि नै हामीले गरेका छौँ र यसमा नेतृत्व त नेतृत्व पनि नेतृत्वले पनि स्वीकार्नु भएको छ र 33% हामी यो आउने मङ्सिर 2-6 गते हुने भनेको हाम्रो महाधिवेशनबाट 33% महिलाहरूलाई हामी त्यहाँ चाहिँ उपस्थित गराउने भन्ने कुराहरू घोषणा भएको छ। अध्यक्षज्यूले त्यो कुरालाई घोषणा गर्नुभएको छ र हामी त्यसलाई एप्रिसिएट पनि गर्छौँ, स्वागत गर्छौँ, हामी उहाँप्रति आभारी पनि छौँ किनभने हामीले हाम्रो चाहिँ समान ताको सन्तुलित विकासको हामी अवधारणा राख्छौँ र हामीले सबै ठाउँमा महिलाहरूको सन्तुलित प्रतिनिधित्व अर्थपूर्ण सहभागिता हुनुपर्छ भन्ने कुरालाई जोरदार रूपमा उठाएका छौँ। त्यस कारणले त्यही कुराहरूलाई समातेर हामी अधिवेशनबाट 33% हामी कम्तीमा हामी चाहिँ अब केन्द्रीय सदस्यदेखि लिएर जिल्ला सदस्य जिल्लाका कमिटीहरू हरेक हाम्रो पार्टीको संरचनामा 33% अनिवार्य त्यति मात्रै होइन तर हामीले अझै तल्लो स्तरमा त हामीले 50% राख जानुपर्छ जुन ग्रामीण तहको अब वडा तहमा हामीले सके बिस्तारै त्यसलाई हामीले बढाउँदै लग 40% अहिले स्थानीयमा छ भने त्यसलाई हामी 50% हामी तलबाट बेस बनाउँदै आयौँ भने त्यसले माथि एउटा चाहिँ हाम्रो नेतृत्वमा क्षमता भएका साथीहरूलाई प्रतिस्पर्धा गरेर माथि ल्याउँदाखेरि राम्रा साथीहरूलाई माथि ल्याउन सक्छौँ क्षमतावान साथीहरूलाई
भन्ने हजुर। हामीसँग डोटीबाट टेक बहादुर बोगटीजी हुनुहुन्छ, म उहाँको प्रश्न लिइहाल्छु त्यसपछि हाम्रो कुराकानीलाई अगाडि बढाउँछु। म टेक बहादुरजी हजुर नमस्ते, नेपाल चौतारीमा स्वागत छ, तपाईँको प्रश्न जिज्ञासा छोटोमा राखिहाल्नुहोस्।
हजुर अतिथिज्यू, समानताका कुराहरू धेरै गरिए तर समतामा खासै ख्याल गरिँदैन, त्यसै गरी वडादेखि लिएर केन्द्रीय लेभलमा पनि पदाधिकारी कार्य समितिको माथिल्लो पदहरूमा महिलाहरू पुग्न सकेको छैन, यसको लागि तपाईँहरू के गर्दै हुनुहुन्छ?
हुन्छ हस् धन्यवाद टेकबहादुरजी, उहाँले क्षमता बढाउनको लागि के गर्नु हुँदैछ भन्ने बारेमा उहाँको जिज्ञासा रहेको छ।
धन्यवाद हाम्रो गोगटीजीलाई धेरै धेरै हामीले उहाँहरूले जस तपाईँहरूको जुन भावना छ त्यो भावनाभन्दा हाम्रो भिन्दै छैन, तपाईँहरू र हाम्रो एउटै भावना हो। हामी क्षमता अभिवृद्धि गर्ने सवालमा हामीले तलैसम्म यसलाई चाहिँ हामी अब के अरे हाम्रो प्रशिक्षणहरू हाम्रो एक कार्यक्रमहरू चलाउँदै चलाउने योजना छ, हामी त्यसरी नै तलैसम्म हाम्रो चाहिँ कार्यक्रमहरूलाई क्षमता अभिवृद्धि गर्ने र महिलाहरूलाई सहभागिता गराउने मात्रै होइन महिलाहरूको कार्यकुशल ढङ्गले उहाँहरूले आफ्नो कार्य सम्पादन गर्नेमा पनि हामी ध्यान पुर्याउँछौँ र क्षमतावान साथीहरूलाई हामीले समाजमा स्थापित गर्ने हाम्रो चाहिँ दायित्व हो, हामी त्यसमा सचेतनापूर्वक लागेका छौँ, हाम्रो योजनाहरू पनि रहेका छन्।
हजुर अब यसका साथसाथै जस्तो हामी तपाईँले बिस्तारै अब हामीले सङ्गठनहरू संरचना गर्दै अब अधिवेशनमा 33% महिलाहरू ल्याउने चाहिँ जुन खालको कार्यविधिमा छौँ भन्दै हुनुहुन्छ, यसै अनुसार हेर्ने हो भने पार्टीको अध्यक्ष हुने महिला पार्टीको अध्यक्ष हुने सम्भावना कति वर्षपछि देख्न सक्छौँ त हामीले?
होइन त्यो त अब कामले नै निर्धारण गर्ने कुरा हो, हामीले कति धेरै कामलाई हामी त्यसमा काम गर्न सक्छौँ, हाम्रो आफ्नो इन्टरभेन्सन कति रहन सक्छ, हाम्रो सहभागिता वृद्धि सँगसँगै कार्य क्षमता देखाउने कुरा पनि मुख्य कुरा हो। हामीले अब त्यही भएर भन्यौँ नि हामी अब फिल्डबाटै हामी टेस्टेड हुनुपर्छ, हरेक मान्छेको मूल्याङ्कन गर्ने कुरा भनेको फिल्डको काम हो, फिल्डबाट हामीले त्यसमा कुनै पनि बायसनेस नभइकन हामीले चाहिँ क्षमतावान साथीहरूलाई तलैबाट जगबाटै उठाउँदै माथिसम्म पुर्याउने कुरामा हिजो पनि हाम्रो पार्टीले धेरै पहलहरू गरेको हो। यसमा यदि पार्टीले पहल नगरेको हो भने पार्टीले यसमा कन्ट्रिब्युसन नगरेको थियो भने आज हामी कोही पनि यहाँ यो ठाउँमा हुने थिएनौँ। हाम्रो पार्टीकै पहलबाट नै हामीले जस्तै अब कम्तीमा अल्टरनेटिभ जुन खालको व्यवस्था भएको छ, प्रमुख भए महिला प्रमुख भए पुरुष उपप्रमुख पुरुष उपप्रमुख भए महिला प्रमुख भनेर यो खालको व्यवस्था भएकै कारणले पनि भएको छ भने अब हामीले यसलाई चाहिँ कतिपय कुराहरूलाई चाहिँ हामीले कानुनी रूपमा अनिवार्य नबनाइकन यो कुरालाई अगाडि बढाउन सकिँदैन रहेछ। त्यस कारणले कानुनी रूपमै पनि अथवा भनौँ यो चाहिँ दलहरूको समझदारी बनाएर सबैले यो चाहिँ अहिले 33% महिलाहरूलाई ओडामा उठाउने प्रमुखमा र 33% महिलाहरूलाई पालिकामा प्रमुखको रूपमा उठाउने भनेर यो एजेन्डालाई स्थापित गरेर हामी अगाडि बढ्यौँ भने यसले केही न केही प्रतिफल दिनेछ र यसलाई पछिसम्म नेतृत्वमा माथिसम्म आउनको लागि आधार बनाउनेछ। किनभने हठात एकैचोटि हामी सबै कुरा गरौँ भनेर मात्रै हुँदैन, त्यसको लागि समय पनि चाहिन्छ, त्यसको लागि प्रक्रिया पनि चाहिन्छ। यो सम्पूर्ण प्रक्रियाबाट हुँदै हामीले चाहेको जुन अब नेतृत्व तहको उच्च तहसम्म हामी पुग्ने क्षमता राख्छौँ पनि त्यो कुरामा हामी अगाडि बढ्छौँ भन्ने कुरामा विश्वास हामी गर्छौँ।
हजुर, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। मेरो चाहिँ तपाईँसँग अन्तिम प्रश्न यसपटकलाई भनौँ, जस्तो हामीसँग महिला हिंसाका विरुद्ध थुप्रै कानुनी व्यवस्थाहरू छन् र पनि विभिन्न कार्यान्वयनमा समस्या भएको छ भन्ने विभिन्न श्रोताहरूबाट तपाईँले पनि थाहा पाउनुभयो, तपाईँहरूको पनि मूल्याङ्कनमा त्यो कुरा होला होइन। आफ्नो समस्या लिएर चाहिँ आफूमाथि भएको हिंसा मलाई यस्तो भयो भनेर आफ्नो क्षेत्रको सांसद कहाँ जानका लागि चाहिँ एउटा सामान्य महिलाले चाहिँ के गर्नुपर्छ, कसरी उजुरी गर्नुपर्छ, तपाईँहरू समक्ष आफ्नो कुरा राख्नको लागि के गर्ने भन्ने बाटो बताइदिनुहोस् न।
यस्तो छ, अब प्रत्यक्ष रूपमा सांसदसँगै आउनुपर्छ भन्ने कुरा चाहिँ होइन, किनभने विभिन्न मैले भने तिन तहको आफ्नो आफ्नो कार्य मतलब कामको दायराहरू छन्, एउटा चाहिँ निर्धारण गरिएको छ होइन, त्यो निर्धारण गरिएको क्षेत्रबाट नै हामीले कामहरूलाई अगाडि बढाउनुपर्छ। त्यसमा अब हो हामीसँग पनि प्रत्यक्ष रूपमा काहीँ न काहीँ आउँदाखेरि हामीले त्यसलाई इग्नोर गर्ने कुरै छैन, हामी त्यसलाई एकदमै तत्काल हामी जुन ठाउँमा सम्बन्धित हो त्यो ठाउँमा नै हामी लिङ्क गराएर त्यसलाई सहजीकरण गरिदिन्छौँ। भनेदेखि यदि चाहिँ त्यो के अरे तल नै त्यसको अब प्रक्रियाबाट तलै स्थानीयबाटै त्यसमा चाहिँ समाधान हुन्छ भने हामी त्यसमा उहाँहरूलाई चाहिँ कुन तरिकाले सशक्त तरिकाले प्रभावकारी ढङ्गले त्यसलाई कार्यान्वयन गर्ने भन्ने कुरामा नै हामीले तलबाटै मजबुत बनाउनुपर्छ, संरचनागत रूपले नै मजबुत बनाउने कुरा महत्त्वपूर्ण हो। त्यस कारणले व्यक्तिले के गर्यो भन्ने कुराको यहाँ सवाल हुँदैन, तर अब सांसदसम्म आउनुपर्छ भन्ने कुरा पनि होइन, आयो भने हामी त्यसको तुरन्त हल गर्ने कुरामा एकदमै हामी फास्ट त्यसको चाहिँ एक्सनमा जाने कुरामा हामी सहयोग गर्छौँ।
हुन्छ, यहाँको समय र विचारका लागि धेरै धेरै धन्यवाद।
मेरो तर्फबाट पनि तपाईँहरू खास गरी तपाईँ माधवी कर्णज्यू र स्मृति योगीज्यूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु नेपाल चौतारीलाई। यस्तै गरेर अब हामीले हाम्रो कुराहरूलाई सार्वजनिक गर्ने कुरामा यहाँले सहयोग गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु र हाम्रो यो अभियान अझै मजबुत हुँदै जाओस् भन्ने कुरामा यहाँहरूको सहयोग पनि हामीले अपेक्षा गरेका छौँ। धन्यवाद।
धन्यवाद।
सोह्र 60 01 63 40, 98 015 71 236, 16 60 01।
के भनिरहेको, बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छस्, के हो
प्रश्न? आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्।
हँ, के प्रश्न, कस्ता प्रश्न, अनि किन तपाईँलाई नै सोध्ने?
COVID-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ?
सूचना तथा जानकारी पाउनको लागि एनटिसी प्रयोगकर्ताले 16 60 01 63 40 र एनसेल प्रयोगकर्ताले 98 015 71 236 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला।
साथै तपाईँ लैङ्गिक हिंसा, यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ। सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौँ।
फोन गर्दा तपाईँको नाम, ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन।
फोन नम्बर फेरि एकपटक 16 60 01 63 40 तथा 98 015 71 236।
नेपाल चौतारीमा आज हामीले लैङ्गिक हिंसा न्यूनीकरणका लागि सांसदको भूमिकाबारे सांसद तथा नेकपा एमालेकी नेत्री सुजिता साकेसँग कुरा गर्यौं। भोलि फेरि नेपाल चौतारीमा अर्को कुनै विषय र अतिथिका साथ कुराकानी गर्न छलफल गर्न उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि नेपाल चौतारी उत्पादन टोलीको सम्पूर्ण सहकर्मीसँगै म माधवी पनि बिदा हुन्छु। नमस्कार, यहाँको दिन शुभ रहोस्।